لله الذي هدانا للإسلام أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا وشفيعنا محمدًا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وننزل من القرآن ما هو شفاء ورحمة شفاء ورحمة للمؤمنين صدق الله مولانا العظيم. اس وقت پوری دنیا میں مسلمان لوگ حالات سے بے چین ہیں، کہ دنیا میں کیا حالات ہو رہے ہیں، بہت ساری جگہوں پر سننے کو ملتا ہے مسلمانوں کے اوپر برے حالات ہے، ظلم ہو رہا ہے، ہم کیا کریں، ہمیں کیا کرنا چاہیے. یہ ایک سوال دنیا بھر کے مسلمانوں کے دماغ میں پریشان کر رہا ہے. اس وقت کی مجلس میں ایسے حالات کو سامنے رکھ کر کے ایک واقعہ سناتا ہوں، اللہ کرے کہ وہ میرے لیے، آپ کے لیے، پوری دنیا کے مسلمانوں کے لیے خیر کا ذریعہ بن جائے. قرآن مجید کی ایک تفسیر ہے، تفسیر امدادی، اس میں یہ واقعہ پڑا ہے. مسلمانوں کی ہسٹری میں ایک گورنر کا نام ہے حجاج ابن یوسف. حقیقت تو اللہ جانے، لیکن فیمس ایسا ہے کہ اس نے ظلم بہت کیے. اس کے نام سے لوگ ڈرتے اور گھبراتے تھے. دنیا میں کچھ لوگ ایسے ہوتے ہیں کہ ان کا نام اتنا ڈینجر ہوتا ہے کہ لوگ سنتے ہی ان کے نام سے گھبرانے لگتے ہیں. یہ ये जिस तरीके से इंटरनेशनल लेवल पर होता है, नेशनल लेवल पर, प्रोविंस और स्टेट लेवल पर, सिटी और शहर के लेवल पर भी कुछ ऐसे नामचीन इंसान दुनिया में होते हैं कि लोग उनके नाम से डरते और घबराते हैं। ऐसे इंसान बाद शहरों में होते हैं। एग्जाम्पल, आपकी लिंबी शहर में कोई आदमी हो ऐसा कि उसके नाम से ही लोग घबरा जाते हो, डर जाते हो। कुछ ऐसे नाम किसी कंट्री में, किसी मुल्क में नेशनल लेवल पर होते हैं, कुछ नाम ऐसे इंटरनेशनल वर्ल्ड वाइड होते हैं। तो ये हज्जाज इब्ने यूसुफ का नाम भी उस जमाने में ऐसा था जब लोग उसके नाम से डरते और घबराते थे। ये सहाबाए किराम रिद्वानुल्लाह ताला अलैहिम अजमाइन का आखिरी जमाना था। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुनिया से तशरीफ ले गए। हजरत अबू बकर, हजरत उमर, हजरत उस्मान, हजरत अली रदी अल्लाहु अन्हुम भी दुनिया से चले गए। चारों खुलफाए राशिदीन का मुबारक जमाना खत्म हो गया। उसके बाद के जमाने की ये बात है। अभी सहाबा दुनिया में मौजूद थे और हज्जाज इब्ने यूसुफ का नाम ऐसा था कि लोग उसके नाम से डरते और घबराते थे। उसी जमाने में एक दूसरा फेमस नाम था, हजरत ख्वाजा हसन बसरी रहमतुल्लाह अलैह। ये ताबईन में से हैं। ताबईन मीनिंग जिन्होंने सहाबाए किराम को अपनी आंखों से देखा। ईमान के हालत में इंतकाल हुआ, ऐसे खुश नसीब लोगों को हम ताबईन कहते हैं। ये बड़े मुहद्दिस है, हदीस की सनदों में भी आते हैं, बड़े सूफिया और अकाबिरीन में से हैं, अल्लाह के वलियों में से हैं। इराक में एक शहर जिसका नाम बसरा, वहां वो रहते थे। वहीं बसरा में उनकी खानकाह भी थी। बसरा के अंदर लोगों को एक न्यूज मिले, खबर मिली कि हज्जाज इब्ने यूसुफ बड़ा लश्कर लेकर के, बड़ी आर्मी लेकर के बसरा आ रहा है। अब हज्जाज का नाम उस जमाने में ऐसा था कि लोग डरते थे उसके नाम से कि वो क्या कर डाले। बसरा के लोगों को खबर हुई कि हज्जाज इब्ने यूसुफ जैसा आदमी बड़ी आर्मी लेकर के बसरा शहर पर अटैक करने के लिए आ रहा है। तो शहर के लोग जमा हुए, मशवरा किया कि हमें क्या करना चाहिए। मशवरे में बात यह आई कि हम बसरा शहर के रहने वाले लोग, जितने भी लड़ने के लायक लोग हैं, वो सब शहर के बाहर निकले, हथियार लेकर के निकले और हज्जाज इब्ने यूसुफ की आर्मी जब आएगी तो हम उसके साथ लड़ाई करेंगे, वॉर करेंगे, उसको कत्ल कर देंगे और उसको हमारे शहर बसरा में आने नहीं देंगे। ये इन लोगों ने आपस के मशवरे से डिसाइड किया। फिर किसी ने उनको राय दी कि हम लोगों ने आपस में बैठ करके तो ये मशवरा कर लिया है, लेकिन हमारे शहर में एक बहुत बड़े आलिम, बहुत बड़े अल्लाह के वली, बहुत बड़े बुजुर्ग हजरत हसन बसरी रहमतुल्लाह अलैह रहते हैं, हजरत से भी मशवरा करना चाहिए कि हजरत क्या कहते हैं। तो कहा बहुत अच्छी बात है, चलो खानकाह पर जाएंगे, हजरत हसन बसरी की मुलाकात करेंगे और उनसे भी मशवरा करेंगे। और मैं ये समझता हूं कि बसरा के लोगों ने ये जो बात कही वो बड़ी अकल की बात कही कि पहले अपने तौर पर उन्होंने मशवरा करके डिसीजन ले लिया, फिर किसी ने उनको कहा कि तुम्हारे शहर में इतने बड़े आलिम हैं, अल्लाह के वली है, चलो उनके पास और उनके पास जाकर के मशवरा करो। अल्लाह मुझे और आपको भी ऐसी समझ अता फरमावे। जिंदगी के अंदर कोई भी उलझन पेश आवे, आलिमों के पास, अल्लाह वालों के पास, बुजुर्गों के पास जाओ और उनके साथ मशवरा करके काम करो। कुरान में अल्लाह ताला फरमाते हैं अपने नेक बंदों के बारे में, नेक बंदों की एक निशानी अल्लाह ने बयान फरमाई, वह अम्रुहुम शूरा बैनहुम, वो आपस में कोई काम करते हैं तो मशवरा करके काम करते हैं। और अल्लाह ताला ने अपने आखिरी नबी ताजदार मदीना हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया, वशाविरहुम फिल अमर, नबी जी कोई काम हो तो सहाबा के साथ बैठ के मशवरा करो और मशवरा करके काम किया करो। ये अल्लाह ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया। और आपके नॉलेज के लिए ये बात बतलाऊं कि कुरान में 114 सूरतें हैं, उसमें से एक सूरत का नाम ही है सूरतुश्शूरा, मशवरा करने की सूरत। पूरी सूरत का नाम है सूरतुश्शूरा। इसीलिए हमें अपनी जिंदगी का कोई भी काम हो अल्लाह वालों से, आलिमों से, बुजुर्गों से मशवरा करके करना चाहिए। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, ला खाबा मा खाबा मन इस्तशारा, जिसने मशवरा करके काम किया उसको कभी नुकसान नहीं हुआ करता। इसीलिए अपने अंदर मशवरे की सुन्नत जिंदा करो। अपनी फैमिली लाइफ का कोई प्रॉब्लम हो, जॉब और बिजनेस की लाइन का कोई प्रॉब्लम हो, कोई दीनी काम हो, उलमा के पास, मुफ्तियाने किराम के पास, अल्लाह वालों के पास, बुजुर्गों के पास बैठ करके मशवरा करके काम करो, अल्लाह उसमें खैर और बरकत अता फरमाएंगे। तो बसरा वालों ने पहले खुद डिसीजन लिया कि हज्जाज इब्ने यूसुफ आ रहा है, हम वॉर करेंगे, मुकाबला करेंगे। फिर किसी ने इनको समझाया कि हजरत हसन बसरी रहमतुल्लाह अलैह तुम्हारे शहर में इतने बड़े बुजुर्ग है, अल्लाह के वली है, मुहद्दिस है, उनसे मशवरा करो। तो कहा चलो अपना मशवरा कैंसल। और अब हजरत हसन बसरी रहमतुल्लाह अलैह के पास जाते हैं, सिटी के शहर के जो बड़े बड़े लोग थे वो लोग खानकाह पर पहुंचे, हजरत हसन बसरी की मुलाकात की। मुलाकात करके कहा हजरत बेड न्यूज है, बुरी खबर है कि हज्जाज इब्ने यूसुफ एक बड़ी आर्मी लेकर के हमारे बसरा शहर के ऊपर अटैक करने के लिए आ रहा है। फिर कहने लगे कि हमने ये मशवरा किया कि हम जितने भी लोग लड़ सके ऐसे हैं वो शहर के बाहर जाएंगे और हज्जाज और उसकी आर्मी से मुकाबला करेंगे और उसको कत्ल कर देंगे, खत्म कर देंगे, उसको हमारे शहर में नहीं आने देंगे। अल्लाह वालों की बात अल्लाह वालों की बात होती है। समझो कि अल्लाह उनके दिल में बात डालते हैं और वो अल्लाह की तरफ से इल्हाम की रोशनी में बात बोलते हैं। हजरत हसन बसरी रहमतुल्लाह अलैह ने इनका लड़ने झगड़ने का कत्ल करने का मशवरा सुना तो एक अजीब बात फरमाई, ए मेरे बसरा शहर के लोगों, तुम एक हज्जाज को कत्ल करोगे तो अल्लाह के खजाने के अंदर तो दूसरे भी बहुत सारे हज्जाज हैं, अल्लाह किसी दूसरे हज्जाज को भेज देंगे तुम्हारे ऊपर, किसी दूसरे को तुम्हारे ऊपर मुसल्लत कर देंगे, कितनों को कत्ल करोगे, कितनों को मुकाबला करोगे। इसलिए कि अल्लाह के खजाने में कोई कमी थोड़ी है। अल्लाह कुरान में फरमाते हैं वमा यालमु जुनूद रब्बिक इल्लाहु वमा यालमु जुनूद रब्बिक इल्लाहु, अल्लाह का लश्कर, अल्लाह की आर्मी, अल्लाह की मिलिट्री अल्लाह ही जानते हैं। का एक हज्जाज को कत्ल करोगे तुम्हारा प्रॉब्लम सॉल्व होने वाला नहीं है, कोई दूसरे को अल्लाह भेजेंगे, दूसरा गया तो तीसरे को भेजेंगे। और इस वक्त दुनिया में यही तमाशा हम लोग देख रहे हैं। लोग कहते हैं कि ये बड़ा जालिम है, तो वो गया और दूसरा आया तो वो उससे बड़ा जालिम होता है, दूसरे को हटाया तो उसकी जगह आया वो तीसरा, उससे भी बड़ा डेंजर हुआ करता है। हमारी गुजराती में कहते हैं कि चोर का भाई घंटी चोर, ये इस वक्त के हालात है। तो हजरत हसन बसरी रहमतुल्लाह अलैह ने बहुत अच्छा मशवरा दिया, बहुत अच्छी बात फरमाई कि एक हज्जाज को कत्ल करने से तुम्हारा हर मसला हल नहीं होगा, अल्लाह किसी दूसरे को भेजेंगे, तीसरे को भेजेंगे। तो कहने लगे हजरत तो फिर क्या करें, ये तो बहुत बड़ी आर्मी लेकर हमारे शहर पर हमला करने के लिए आ रहा है, अटैक करने के लिए आ रहा है, और उसका नाम बहुत डेंजर था, हम क्या करें। हजरत ख्वाजा हसन बसरी रहमतुल्लाह अलैह जो बड़े हदीस के इमाम, बड़े आलिम, बड़े अल्लाह के वली, उन्होंने फरमाया ए मेरे बसरा शहर के भाइयों, तीन काम कर लो, मैं तुमको तीन काम करने की नसीहत करता हूं। अगर तुमने ये तीन काम कर लिए तो अल्लाह ताला ہر طرح کے ظالموں سے تمہاری حفاظت فرمائیں گے، ہر طرح کے برے حالات سے اللہ تعالیٰ تمہاری حفاظت فرمائیں گے۔ تین کام کر لو میرے مسلمان دینی بھائیو، اگر اس وقت دنیا کے مسلمان چاہتے ہیں کہ ظلم اور ظالموں سے ان کو نجات مل جاوے، چھٹکارا مل جاوے، تو جو تین کام حضرت حسن بصری رحمت اللہ علیہ نے بتلائے، وہ تین کام اگر مسلمان لوگ کر لیں گے تو اللہ تعالیٰ انشاءاللہ ظالموں اور ان کے ظلم سے نجات عطا فرما دیں گے۔ اور یہ تینوں کام ایسے ہیں کہ حضرت حسن بصری کی زبان ہے لیکن بات اللہ اور اس کے رسول کی ہے۔ حضرت حسن بصری کی تو زبان ہے لیکن بات اللہ کی ہے اور اللہ کے رسول کی ہے، تو پورے بصرہ شہر کے لوگ سننے کے موڈ میں بیٹھ گئے کہ حضرت فرمائیے تین کام ہم کو کیا کرنا ہے تاکہ ہم ظالموں سے نجات پا جائے، چھٹکارا پا جائے۔ حضرت حسن بصری رحمت اللہ علیہ نے پہلی بات ارشاد فرمائی، تینوں باتیں میرے دینی بھائیوں، رمضان کی مبارک رات اور آج رحمت کے عشرے کی آخری رات ہے، بہت دھیان سے سنو، اللہ کرے کہ میری آپ کی زندگی میں آ جائے اور اللہ تعالیٰ امت کی تکلیفوں کو ختم ہونے کا اس کو ذریعہ بنا دے۔ حضرت حسن بصری نے پہلی بات فرمائی کہ جس انسان کے ذمے میں کسی دوسرے کا حق باقی ہو وہ حقدار کو اس کا حق چکا دے وے۔ کسی کے ذمے میں، جواب داری میں کسی کا حق ہے اگر، تو وہ حق ادا کر دے وے، چکا دے وے۔ جیسے ہم نے کسی سے قرض لیا، ادھار لیا، کریڈٹ پر لیا، اوچھینا لیا، اب وہ اس کو چکانا ہماری ذمہ داری بنتی ہے، جواب داری بنتی ہے۔ تو کسی کا قرض لیا ہے کیش میں، مال کریڈٹ پر لیا ہے، تو اس کے پیسے چکانے ہیں، تو کہا اس کا حق ادا کر دو، اس کا قرض چکا دو، مال کے پیسے چکا دو، چاہے ابھی فریش باقی ہو یا بہت سال پہلے کا باقی ہو۔ زندگی میں کبھی بھی کسی سے کوئی بھی چیز لی ہو تو اس کے پیسے اور اس کا حق یاد کر کے ادا کر دو۔ اس میں یہ بات بھی آتی ہے کہ ابا کا انتقال ہو گیا، میں فیملی کے اندر بڑا ہوں تو ابا کی ٹوٹل پراپرٹی کو میں اپنے قبضے میں لے کے بیٹھ گیا، دوسرے بھائیوں کو ان کا حق نہیں دے رہا ہوں، بہنوں کو حق نہیں دے رہا ہوں، گھر میں امی ہے اس کو حق نہیں دے رہا ہوں، یہ بھی بہت بڑا گناہ ہے۔ جب ابا کا انتقال ہو جائے تو عالموں سے، مفتیوں کو پوچھ کر کے تمام بھائی بہنوں کو پراپرٹی میں، بینک بیلنس کے اندر، گولڈ سلور میں، مکان میں، جو حق بنتا ہو بھائی بہن کو، ماں کو، گنتی کر کے چکا دو، ادا کر دو، ہر ایک کا حق ادا کر دو۔ یہ پہلی بات حضرت حسن بصری رحمت اللہ علیہ نے بیان فرمائی۔ رمضان کی مبارک رات ہے، اللہ کے گھر میں بیٹھ کر میں آپ سب کو ریکویسٹ کرتا ہوں، بائی ہارٹ کہتا ہوں آپ کو، آج تک کی زندگی اور لائف کے بارے میں سوچو، کسی کا حق باقی ہے ہمارے ذمے؟ کسی کے پیسے چکانے ہیں؟ झूठ बोल के लिए थे, धोखा देकर के लिए थे, बनावट करके लिए थे, चोरी करके लिए थे, दो नंबरी करके लिए थे, तो याद कर करके हरेक का हक अदा कर दो। ये हमारी पहली जिम्मेदारी है। कुरान में अल्लाह ताला ने बहुत साफ लफ्जों में फरमाया, या अय्युहल्लज़ीना आमनू ला ताकुलू अमवालकुम बैनकुम बिल बातिल, या अय्युहल्लज़ीना आमनू ला ताकुलू अमवालकुम बैनकुम बिल बातिल, ए ईमान वालो आपस में एक दूसरे का माल पैसे गलत तरीके से मत खा जाओ। किसी का माल गलत तरीके से मत खा जाओ। अभी जब मैं आया तो बॉम्बे से लुसाका की फ्लाइट में दो आदमी मेरे बाजू में बैठे हुए थे, वो जोनसबर्ग जा रहे थे अडीस से, और मुझे अडीस से लुसाका की फ्लाइट लेनी थी। अब वो बात जो कर रहे थे तो मैं तो यूं समझता हूं कि मैं गलत समझा हूं, लेकिन जो बात कर रहे थे वो सुनाऊं आपको, मैं गलत समझा। वो एक दूसरे को कह रहा है, वो दोनों अपने गुजराती थे, गुजराती में बात कर रहे थे, तो ये कपड़े देखकर शायद वो मुझे कोई यूपी का मौलाना समझ रहे होंगे। मैं उनकी बात चुपचाप सुन रहा था, फ्लाइट में बैठे बैठे करेंगे भी क्या, जिक्र करो पढ़ो, कोई इधर उधर बात करता हो तो सुनो। तो एक दूसरे को नसीहत कर रहा था कि तूने अब तक में कितने कमाए, कितना बैंक बैलेंस किया, इंडिया में घर वर दुकान कुछ प्रॉपर्टी की कि नहीं। तो बेचारा कह रहा है कुछ खास वास नहीं अभी तक हुआ। कितना पगार मिलता है, इतना मिलता है, बातें हो रही थी। अब वो दूसरा कह रहा है, देख मैं बताऊं तुझे, मैंने तो वो नाम भी लिया गुजरात के एक शहर का, मैं बोलना नहीं चाहता हूं, वहां मैंने एक अपना बंगला भी बना लिया, प्रॉपर्टी भी ले ली। का कैसे? तो का बॉस की तरफ से पगार मिलता है, फिर वो ड्रिंक के जो पैकेट वैकेट होते उसमें मैं साइट पर भी कुछ कर लेता हूं, साइट में भी उसमें कुछ अपनी सेटिंग कर लिया करता हूं। अल्लाह जाने वो साइट सेटिंग का मीनिंग क्या होता है, मुझे नहीं मालूम, वो करने वाले जाने और जो लोग इस लाइन के एक्सपर्ट है वो लोग जाने। तो का इस तरीके से मैं साइट पर भी अपना कुछ कर लिया करता हूं। तो देखो मेरे पास इतना हो गया, इतना हो गया, इतना हो गया, वो दूसरे को सुना रहा था। मेरे ईमान वाले भाइयों, अगर दो नंबरी करके इधर उधर करके सीसीटीवी कैमरा की नजर छुपा करके अगर कुछ गड़बड़ करके पैसे भी कमा लोगे तो अल्लाह ताला तो हर जगह देखने वाले हैं। कुरान में अल्लाह फरमाते, अलम यालम बि अन्नल्लाह यरा, अल्लाह ताला हर जगह हर हाल में अच्छी तरीके से देखने वाले हैं। खुदा तो देखने वाले, इसीलिए याद रखो, किसी का गलत तरीके से खाना नहीं है, बनावट करके लेना नहीं है, झूठ बोल के धोखा देकर चोरी करके लेना नहीं है, और आज तक अगर लिया है तो उस हकदार का हक पहली फुर्सत में अदा कर दो। बल्कि मैं तो आपको यूं कहता हूं कि अगर किसी का हक अदा करने के लिए अपनी गाड़ी बेच देना पड़े, अपना घर बेच देना पड़े, तो उसको सब कुछ खत्म करो, मालिकी का ऑनरशिप का मकान बेच करके भाड़े के मकान में रहना पड़े तो रहो, लेकिन दुनिया में रहते रहते हरेक का हक अदा कर दो, ورنہ کل قیامت کے دن اللہ کے یہاں سودا بڑا بھاری ہوگا، بہت مشکل سودا ہوگا. اور اللہ نے اسی کی طرف اس آیت میں اشارہ فرمایا، یا ایھا الذین آمنوا لا تاکلوا اموالکم بینکم بالباطل، اے ایمان والو غلط طریقے سے ناحق کسی کا مال مت کھاؤ. تو حضرت حسن بصری نے اپنے شہر کے لوگوں کو یہ پہلی نصیحت کی کہ ہر ایک کا حق ادا کر دو. آگے کیا فرمایا، جس کا حق چکانا ہے اگر وہ نہ ملے تو مسجد کے دروازے پر کھڑے ہو کر کے اتنا مال غریبوں کو صدقہ کر دو. بعض مرتبہ ایسا ہوتا ہے کہ میں نے کسی کا کھا لیا، لیکن وہ کون تھا، کہاں کا تھا، کچھ معلوم نہیں. یا جس باس کے یہاں پہلے کام کرتے تھے، اب وہ باس کہاں ہے کچھ معلوم ہی نہیں، اور ان کا حق چکانا ہے لیکن وہ ملتا ہی نہیں کہاں ہے. تو حضرت حسن بصری رحمت اللہ علیہ نے فرمایا کہ جس کا حق چکانا ہے، ادا کرنا ہے، وہ اگر نہ ملے تو مسجد کے دروازے پر کھڑے ہو کر اتنی رقم اس کے نام پر غریبوں کو صدقہ کر دو. اس کے بعد حضرت حسن بصری نے دوسری بات فرمائی، یہ پہلی بات، اللہ مجھے آپ کو ہر ایک کا حق ادا کرنے والا بناوے، ہر ایک کا حق ادا کرنے والا بناوے. یاد رکھو دینی بھائیوں، دنیا میں حق ادا کر دو، اللہ تعالیٰ تھوڑے میں برکت عطا کریں گے، اور غلط طریقے سے جمع کرو گے تو زیادہ کے اندر برکت نہیں رہے گی، بے برکتی رہے گی. دوسری بات فرمائیں، دوسری بات بھی بڑی امپورٹنٹ ہے، اچھی طرح دھیان سے سنو. فرمایا حضرت نے کہ جس کسی کے کانٹیکٹ میں، تعلق میں، سمبندھ میں پرائی عورت ہے تو ابھی فوراً اس کو چھوڑ دیوے اور الگ ہو جاوے اور اللہ کے سامنے توبہ کر لیوے. کسی کے بھی کانٹیکٹ میں، سمبندھ میں اگر پرائی عورت ہے، جس سے نکاح نہیں ہوا، جس سے شادی نہیں ہوئی، اگر ایسی کسی عورت سے کانٹیکٹ ہے، سمبندھ ہے، تعلق ہے، کسی طرح کا بھی کانٹیکٹ، خالی چیٹنگ کا کانٹیکٹ، چاہے اس سے آگے کا کانٹیکٹ، لیکن اس کو چھوڑ دیوے اور آج تک جو کیا اس کے اوپر اللہ کے سامنے توبہ کرے. عجیب بات ہے کہ لوگ باس کانٹیکٹ کو تو گناہ ہی نہیں سمجھتے، ثواب سمجھتے ہیں. ایک قاری صاحب سے مرحوم ہو گئے، ان کا دبئی سے ایک مرتبہ میرے اوپر فون آیا، مدرسے میں ڈابل میں تھا، انہوں نے اپنے بیٹے کا نام لیا اور مجھے کہنے لگے، مفتی صاحب میرے اوپر ایک احسان کرو. انہوں نے اپنے بیٹے کا نام لیا اور کہا، وہ ایک لڑکی کے چکر میں پڑا ہے، آپ اس کو بلا کے ذرا سمجھاؤ، نصیحت کرو، وہ گناہ سے باہر آ جاوے. میں نے اس کو ایک مناسب وقت پر بلایا، بلا کر کے میں نے نصیحت چالو کی، تو وہ مجھے کیا جواب دیتا ہے، میں مسجد میں بیٹھا ہوں. مجھے کہنے لگا، مفتی صاحب مارو تو پاک سبند چھے تینا ہاتھے. تو میں نے اس کو کہا کہ اللہ کے بندے، پاک سبند اور ناپاک سبند کا میننگ تو مجھے سمجھا، مجھے تو آج تک سبند میں نہیں آیا، تو سمجھا مجھے کہ پاک سبند اور ناپاک سبند کس کو کہتے ہیں. تو مجھے کہنے لگا کہ پاک سبند کا میننگ اتنا ہے کہ میں صرف اس کے ساتھ چیٹنگ کرتا ہوں، موقع ملا تو چار رستے پر مل کے ذرا بات کر لیتا ہوں، اس کا اسکول سے نکلنے کا وقت ہوتا ہے تو میں بائک لے کے پہنچ جاتا ہوں، تھوڑی بہت بات چیت ہو جاتی ہے، کبھی ایک آدھ کیڈبری وہ مجھے دے دے وے، کبھی میں کچھ گفٹ اس کو دے دو، बस इतना पाक संबंध है, उससे आगे कुछ नहीं है। मैंने कहा अच्छा तुम इसको पाक समझते हो। हदीस के अंदर मुस्लिम शरीफ में रिवायत मौजूद है कि इसको पाक कहते हैं कि नापाक कहते हैं। हदीस में मौजूद है मुस्लिम शरीफ की रिवायत में, ऐनानी तज़नियान, दोनों आंख भी जीना करती है, और आंख का जीना ये है कि पार की औरतों को देखना, पराई औरतों को देखना, गैर महरम औरतों को शहवत से देखना। उज़ुनानी तज़नियान, कान भी जीना करते हैं, और कान का जीना ये है कि पराई और गैर महरम औरतों की बातें टेस्ट और मजे ले लेकर के सुनना। यदानी तज़नियान, दोनों हाथ भी जीना करते, और हाथ के जीना का मतलब ये है कि पराई औरत को टच करना, उसको लेटर लिखना, उसके साथ चैट करना। आगे हदीस में है वरिजलानी तज़नियान, दोनों पैर भी जीना करते हैं, कदम भी जीना करते हैं, और कदम का जीना ये है कि पराई औरतों की तरफ चल करके जाना, चाहे चल के जाए या गाड़ी के अंदर जो है एक्सीलेटर दबा करके जा रहे, वो भी इसमें शामिल है। वरना अभी चल के कहूंगा तो कोई यूं नहीं कहे कि मैं तो पाक ताल्लुक रखता हूं, कार में जाता हूं, चल के नहीं जाता हूं। इसीलिए कह देता हूं कि ये जो हदीस में है कि दोनों पैर भी जीना करते हैं, उसका मीनिंग ये है कि दोनों पैर के जरिए, चाहे टू व्हीलर के ऊपर फोर व्हीलर में, या एक वॉकिंग के जरिए से किसी पराई औरत के पास जाए, ये भी जीना कहलाता है। अब बतलाओ ये कहां से पाक पॉइंट कर रहा, हदीस में तो उसको जीना कहा गया और हम उसको कह रहे हैं पाक पॉइंट। कुरान में अल्लाह ताला फरमा रहे ला तकरबु जीना इन्नहु कान फाहिशा वसा सबीला, जीना के पास भी मत जाओ, ये बहुत गलत रास्ता है, बेहयाई का काम है, बेशर्मी का काम है। मैं आपको एक सवाल करता हूं, सोच के जवाब देना, दोगे जवाब? कौन चाहता है कि अल्लाह उसको जन्नत अता करे? कौन चाहता है आप में से जन्नती बनना? माशाल्लाह, चाहते हो जन्नती बनना? तो बुखारी शरीफ की एक हदीस सुनाता हूं, प्रॉमिस करो अमल करेंगे, बहुत अच्छी तरह कहो, मस्जिद में बैठे इंशाल्लाह अमल करेंगे। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, ये गारंटी मैं नहीं दे रहा हूं, अल्लाह के नबी ने गारंटी दी, जिनकी गारंटी के बारे में हमारा ईमान है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो गारंटी देंगे वो 100% सच्ची गारंटी है। हमारा ईमान है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो गारंटी देवे वो 100% सच्ची गारंटी होगी। वमा यंतिकु अनिल हवा इन हुवा इल्ला वहयुहा, नबी जी अपनी मर्जी से कुछ नहीं बोलते, वो अल्लाह के यहां से आई हुई बात बोलते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम दो चीजों के बारे में मुझे गारंटी दो कि उसको गलत इस्तेमाल नहीं करोगे, खोटी जगह नहीं वापरोगे, मिसअंडरस्टैंडिंग नहीं करोगे, दो चीजों के बारे में गारंटी दो, मैं तुमको जन्नत की गारंटी देता हूं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मैं तुमको जन्नत की गारंटी देता हूं, तुम मुझे दो चीजों की गारंटी दो कि उसको गलत इस्तेमाल नहीं करोगे, खोटी जगह उसको वापरोगे नहीं। पहली चीज, ये बुखारी शरीफ में हदीस है, پہلی چیز کہ جو تمہارے دو جبڑے کے بیچ میں ہیں، یہ جبڑے کہلاتے ہیں، نیچے کا اوپر کا، اور دو جبڑے کے بیچ میں ہماری زبان ہے، جیب ہے، تنگ ہے، کا اس کے لیے وعدہ کرو کہ زبان کو غلط کام میں استعمال نہیں کریں گے، جھوٹ نہیں بولیں گے، دھوکے کی بات نہیں بولیں گے، گناہ کی بات نہیں بولیں گے، زبان کو غلط استعمال نہیں کریں گے، جو دو جبڑے کے بیچ میں ہے. اور دوسری چیز جو تمہاری دو ٹانگ کے درمیان، دو جانگ کے درمیان میں ہے، یعنی شرم کی جگہ، اس کو غلط استعمال نہیں کریں گے. کا زبان اور یہ شرم کی جگہ، اس کو غلط استعمال نہیں کریں گے. تو حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، میں تم کو جنت کی گارنٹی دیتا ہوں، نیت کر لو کہ زبان اور شرم کی جگہ کو کبھی حرام کام میں استعمال نہیں کریں گے. والذین ہم لفروجہم حافظون الا علی ازواجہم او ما ملکت ایمانہم فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ. اپنی شرم کی جگہ کو کنٹرول میں رکھو. اللہ نے بیویوں کو حلال کیا ہے، نکاح کرو، وہاں ضرورت پوری کرو. باندیوں کا تو ابھی زمانہ ہے نہیں، بیویوں کے اوپر حلال کیا. اور آگے فرمایا، فَمَنِ ابْتَغَى وَرَاءَ ذَلِكَ فَأُولَئِكَ هُمُ الْعَادُونَ. اگر بیوی اور باندی کو چھوڑ کر غلط جگہ جاؤ گے تو تم شریعت کی بارڈر کو کراس کرنے والے کہے جاؤ گے. تو حضرت حسن بصری رحمت اللہ علیہ نے دوسری بات فرمائی کہ جس کے کانٹیکٹ میں پرائی عورت ہے، پار کی عورت سے سبند ہے، وہ چھوڑ دے وے اور توبہ کر لے وے. اور تیسری بات یہ ارشاد فرمائی کہ میرے شہر بصرہ کے لوگوں، مسجدوں میں بیٹھو، قبلے کی طرف منہ کر کے بیٹھو اور قرآن مجید کی تلاوت کرو. مسجدوں میں بیٹھو، بازاروں میں آوارہ مت گھومو. اگر بیٹھنا ہو تو آ کر کے مسجد میں بیٹھو اور بیٹھ کر کے قرآن پڑھو، قرآن کی تلاوت میں لگو. وَنُنَزِّلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِّلْمُؤْمِنِينَ. اللہ نے قرآن میں شفا بھی رکھی، قرآن میں اللہ نے رحمت بھی رکھی ہے. اب یہ تین نصیحت کی، بصرہ کے لوگ اٹھ کے چلے گئے. بڑے اچھے لوگ تھے بصرہ شہر کے، کہ اللہ کے ولی نے یہ بات بتلائی، عمل کرنا شروع کرو. پورے بصرہ کے لوگوں نے تینوں باتوں پر عمل کرنا چالو کر دیا ہے. ہر ایک کا حق ادا کر رہے ہیں، پرائی عورت کو چھوڑ کر کے توبہ کر رہے ہیں، مسجدوں میں بیٹھ بیٹھ کر کے قرآن کی تلاوت کر رہے ہیں. تھوڑے دنوں تک بہت مضبوطی سے عمل کیا، تھوڑے دن، زیادہ نہیں، تھوڑے دن عمل کیا. اتنے میں خبر آئی، پہلے غلط خبر، پہلے خطرناک خبر آئی تھی، ڈینجر نیوز آئے تھے کہ حجاج بڑا لشکر لے کے بصرہ پر اٹیک کرنے آ رہا ہے. اب خبر یہ آئی کہ حجاج نے راستہ بدل دیا اور وہ کسی اور جگہ پر جا رہا ہے، بصرہ نہیں آئے گا. خوشی کی خبر آ گئی. تو بصرہ کے لوگ خوشی خوشی دوڑے دوڑے حضرت حسن بصری کی خانقاہ پر پہنچے. حضرت، بہت اچھی خوشی کی خبر ہے، ہیپی نیوز ہے کہ وہ جو حجاج بڑی آرمی لے کر اٹیک کرنے آ رہا تھا، اس نے راستہ بدل دیا اور وہ اب ہمارے شہر میں آتا نہیں. تو حضرت حسن بصری رحمت اللہ علیہ نے جو آخری بات فرمائی، وہ میں آپ کو درد سے نصیحت کرتا ہوں. حضرت حسن بصری نے فرمائی، پہلی بات دیکھیے اللہ والوں کی بات کیسی ہوتی ہے، کہا مجھے یقین تھا کہ ایسا ہی ہوگا، مجھے یقین تھا کہ ایسا ہی ہوگا. اللہ والوں کو کشف ہوتا ہے، اللہ ان کو حالات بتا دیتے ہیں، کہا مجھے یقین تھا کہ وہ ایسا ہی ہوگا، وہ ہمارے شہر پر حملہ کرنے نہیں آئے گا. دوسری بات آگے فرمائی حضرت نے کہ اے میرے بصرہ شہر کے بھائیو، جو تین کام تم نے کیے پوری دنیا کے مسلمان میں، جو بھی یہ تین کام کرے گا اللہ تعالیٰ ان کو بڑے سے بڑے ظالموں کے ظلم سے نجات اور چھٹکارا عطا فرمائیں گے. پوری دنیا کے مسلمانوں نے، جس مسلمان نے بھی یہ تین کام کر لیے، پوری کمیونٹی مل کر کے، پورا سماج مل کر کے، پوری سوسائٹی مل کر کے، تو اللہ تعالیٰ ان کو بڑے سے بڑے ظالموں سے نجات اور چھٹکارا عطا فرمائیں گے. میرے مسلمان بھائیوں، رات دن نیوز اور خبریں سن کر کے کمنٹ کرنے سے کوئی مسئلہ حل ہونے والا نہیں ہے. حضرت حسن بصری نے جو یہ تین کام بتلائے، امت مسلمہ کو یہ تین کام کرنے کی ضرورت ہے. ہر ایک کا حق ادا کرے، اللہ تعالیٰ کو حق ادا کرنا بہت پسند ہے. پرائی عورتوں سے تعلقات ختم کرو، نکاح بہترین ذریعہ ہے اپنی خواہش کو پورا کرنے کا. حلال طریقے سے وہ نکاح کرو، غلط کام چھوڑو، اور مسجدوں میں بیٹھ کر کے صحیح صحیح قرآن کی تلاوت کرو. اللہ تعالیٰ ظالموں کے ظلم سے ہم کو، آپ کو، پوری امت کو اپنے فضل و کرم سے حفاظت میں رکھے، اور جہاں جہاں مظالم ہے اللہ تعالیٰ نجات عطا فرمائے. یہ تینوں کام کرو گے، اللہ ہمیں عمل کی توفیق اور سعادت عطا فرمائے. واخر دعوانا ان الحمد للہ رب العالمین. دعا کر لو. الحمد للہ رب العالمین، والصلاة والسلام على سیدنا محمد وعلى آلہ وصحبہ اجمعین. یا ذا الجلال والاکرام، یا ذا الجلال والاکرام، یا ذا الجلال والاکرام، یا ارحم الراحمین، یا ارحم الراحمین، یا ارحم الراحمین. وإلهكم إله واحد، لا إله إلا هو الرحمن الرحيم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ، ہم آپ کے گنہگار بندے ہیں، آج تک بہت گناہ کیے، قسم قسم کے گناہ کیے. اے اللہ، ہم اپنے گناہوں کا اقرار کرتے ہیں، آپ کے دربار میں معافی مانگتے ہیں. اے اللہ، ہمارے گناہوں کو معاف فرماؤ، ہماری مغفرت فرماؤ. اے اللہ، آپ نے ہم کو پھر سے رمضان کا مبارک مہینہ عطا فرمایا، اس کا پہلا عشرہ رحمت کا آج ختم ہو رہا ہے. اے اللہ، ہم نے کوئی کام ایسا نہیں کیا جس سے آپ کی رحمت کے حقدار بن سکے. اے اللہ، ہمیں اپنے فضل و کرم سے، اپنی رحمتوں سے مالا مال فرماؤ. رحمت کے صدقے میں اے اللہ، ہم پاپیوں کی مغفرت فرماؤ، ہماری مغفرت فرماؤ، ہمارے گناہوں کو معاف فرماؤ. اے اللہ، آپ بہت بڑے معاف کرنے والے ہیں، بڑے معاف کرنے والے ہیں. اللہ، مغفرت فرما دیجئے. اللہ، رمضان گزر گئی، مغفرت نہیں ہوئی، تو جبرائیل امین کی بد دعا ہے، آپ کے پیارے نبی کی آمین ہے. اے اللہ، اس بد دعا سے ہماری حفاظت فرماؤ، تمام مسلمانوں کی حفاظت فرماؤ. اے اللہ، معاف کر دیجئے، معاف کر دیجئے، معاف کر دیجئے مولا.
اے اللہ نفس شیطان کی شرارت سے ہماری حفاظت فرماؤ، بہت اچھی دینداری والی زندگی عطا فرماؤ، حرام سے بچنے والی زندگی عطا فرماؤ، اس رمضان کی برکت سے زندگیوں میں خوشگوار تبدیلی پیدا فرماؤ۔ اے اللہ حضرت نبی کریم صلی اللہ علیہ وسلم سے سچی محبت عطا فرماؤ، زندگی کا ہر کام حضور کی سنت کے مطابق کرنے کی توفیق عطا فرماؤ۔ اے اللہ بیماروں کو شفا عطا فرماؤ، اجڑوں ہوؤں کو آباد فرماؤ، قید و بند میں ہیں ان کو رہائی عطا فرماؤ۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم کا امتی پوری دنیا میں جہاں کہیں بھی ہے، اے اللہ اس کے ایمان کی حفاظت فرماؤ، اس کی جان کی حفاظت فرماؤ، اس کی مال کی حفاظت فرماؤ، عزت اور عصمت کی حفاظت فرماؤ، اسلام کی مسلمانوں کی حفاظت فرماؤ۔ اے اللہ آپ کے سوا ہمارا کوئی نہیں ہے، ایک آپ ہے اور آپ کی حفاظت ہے۔ اے اللہ دنیا بھر کے ایمان والوں کی حفاظت فرماؤ، اے اللہ حلال برکت والی روزی عطا فرماؤ، ہر ایک کو اپنا ذاتی گھر عطا فرماؤ، جس کی جو تکلیف الجھن ہے اپنے کرم سے دور فرماؤ۔ اے اللہ عمروں میں برکت عطا فرماؤ، اے اللہ زندگی میں بار بار مکہ مدینہ کی حاضری عطا فرماؤ، زندگی کی آخری سانس تک ہمیں اپنے دین کے لیے قبول فرماؤ۔ اے اللہ قبر کے عذاب سے حفاظت فرماؤ، موت کی سکرات سے حفاظت فرماؤ، بری موت سے حفاظت فرماؤ، وقت آئے تو ایمان پر حسن خاتمہ عطا فرماؤ، جہنم کی آگ سے حفاظت فرماؤ، جنت الفردوس عطا فرماؤ، دنیا آخرت میں آپ کی رضا اور خوشنودی عطا فرماؤ۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرماؤ، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی ہماری اور پوری امت کی حفاظت فرماؤ۔ اے اللہ اس مجلس کو، اس شہر کی حاضری کو اور یہاں ہونے والی مجالس کو کہنے سننے کو قبول فرماؤ۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا یا مولانا انک انت التواب الرحیم، وصلی اللہ وسلم علی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین۔ آمین یا رب العالمین، آمین یا رب العالمین، آمین یا رب العالمین۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔